यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। 71 सगरमाथा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै नेपाल सरकारले अगाडि बढ़ाएको हिमाल जोगाउँ मानवता बचाउँ अभियानलाई सघाउन र हिमाललाई प्रदूषण रहित बनाइराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। भारतको पश्चिमी राज्य राजस्थानमा तातो हावा लूका कारण 6 जनाको मृत्यु। र उत्तर कोरियाले दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा प्रचार सामग्री र फोहोर बोकेको बेलुन खसाल्दै बेलुन र त्यसमा जोड़िएको प्लास्टिकको झोलाहरू नछुन दक्षिणी कोरियाली सेनाको सबैमा आग्रह। अब समाचार विस्तारमा। आज 71 अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। दिवसका अवसरमा आज काठमाण्डुमा प्रभात फेरी गरिएको थियो। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेक्न सफल भएको 71 वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउन थालिएको हो। यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान र गौरव रहेको छ। नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारीले सन् 1953 मे 29 तारीक अर्थात आजकै दिन पहिलो पटक सगरमाथामा पाइला राखेका थिए। शेर्पा र हिलारीले पहिलो पटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको 71 वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघ एनएमए को मुख्य आयोजनामा प्रभात फेरी गरिएको थियो। त्यसै गरी आजै सगरमाथा दिवसका अवसरमा सगरमाथाको आधार शिविरमा आयोजित तेन्जिङ हिलारी एभरेस्ट म्याराथन उपाधि पुरूषतर्फ अर्जुन कुलुङ र महिलातर्फ लाक्पा निङमा शेर्पाले जितेका छन्। विश्वकै सबैभन्दा उच्च स्थानमा आयोजित म्याराथन प्रतियोगितामा पुरूषतर्फ सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका अर्जुन कुलुङ र महिलातर्फ नेपाल प्रहरी जवान शेर्पाले जितेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालमा परेको असरलाई न्यूनीकरण गर्न र हिमालका फोहोर मैला व्यवस्थापनमा सबै क्षेत्र लाग्नुपर्ने बताउनु भएको छ। 71 अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले अगाडि बढ़ाएको हिमाल जोगाउँ मानवता बचाउँ भन्ने अभियानलाई सघाउन र हिमाललाई प्रदूषण रहित बनाइराख्न आग्रह गर्नुभएको हो। प्रधानमन्त्री प्रचण्डले हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्दै सरकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने र वातावरणीय संकटका चुनौतीलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो।
पछिल्लो समय विश्वव्यापी रूपमा देखा परेको वातावरणीय संकट, खास गरी जलवायु परिवर्तन, तापमान वृद्धिले ल्याएको चुनौतीहरू हाम्रा लागि गम्भीर चिन्ता र सरकारका विषय हुन्। मुख्यत तापमान वृद्धिसँगै हिमाल पग्लिने, हिमताल विस्फोटको खतरा बढ्दै जाने, वायु प्रदूषण बढ्दै जाने, हिमालको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जीवन सभ्यता विकास जीवनशैली स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको छ। तसर्थ नेपालले हिमाली क्षेत्रको संरक्षण एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण र अनुकूलन गर्न उच्च प्राथमिकता राख्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जलवायु न्याय क्लाइमेट जस्टिसका लागि नेतृत्वदायी पैरवी गर्दै आएको तथ्य यहाँहरूलाई जानकारी नै छ।
सगरमाथा दिवसले नेपालको पर्यटक आगमनमा वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहोरको न्यूनीकरण एवं उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरण एवं अनुकूलनका लागि काम गर्न थप प्रेरणा मिल्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको राजनीतिक, सामाजिक, न्यायिक पहुँच लगायतका क्षेत्रमा समान, अर्थपूर्ण र सम्मानजनक सहभागिताको प्रत्याभूति गराउनुपर्ने बताउनु भएको छ। छैटौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आज जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले महिलाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि सबैको सामूहिक प्रयास हुनु जरूरी रहेको उल्लेख गर्नुभएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताउनु भएको छ। आगामी आर्थिक वर्ष 2081-82 बजेटका सन्दर्भमा अर्थ मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दावी गर्नुभयो। नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको पनि अर्थमन्त्री पुनले जानकारी दिनुभयो। निजी क्षेत्र प्रमुख प्रतिपक्षी समेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उहाँको भनाइ छ। अर्थमन्त्री पुनले देशभित्र अवसर हुँदाहुँदै पनि देश बाहिर जाने प्रवृत्ति बढ़ेकोले मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको पनि जानकारी दिनुभयो। नेपालले विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बर्मुडा कार्ययोजनाप्रति एकबद्धता जनाउँदै त्यसको प्रभावकारी कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा एन्टिगुआ र बर्मुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र शीर्षको चौथो सम्मेलनमा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्यूरोको अध्यक्षका हैसियतमा परराष्ट्र सचिव सेवा लम्सालले कार्ययोजना कार्यान्वयनमा जोड़ दिनुभएको छ। सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिका विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा भएको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। परराष्ट्र सचिव लम्सालले शीर्ष सम्मेलनको उद्घाटन सत्रमा भाग लिनुका साथै अल्पविकसित तथा भूपरिवेष्टित विकासशील मुलुक र साना टापु राष्ट्रका लागि राष्ट्रसंघका उपमा महासचिव रबाब फतिमासँग भेटवार्ता गर्नुभएको थियो। त्यस अवसरमा उहाँहरूबीच नेपाल र संयुक्त राष्ट्र संघ बीचको साझेदारीका साथै दोहा कार्ययोजना कार्यान्वयनबारे छलफल भएको थियो। नेपालको अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति सहज संक्रमण र अल्पविकसित राष्ट्रहरूको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनबारे पनि छलफल भएको उक्त नियोगले जनाएको छ। सम्मेलनका क्रममा परराष्ट्र सचिव लम्सालले युक्रेनमा राष्ट्रपतिको कार्यालयका उपप्रमुख इगोरसँग भेटवार्ता गर्नुभएको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सरकार रेडियो नेपालसँग सहकार्य गरी अघि बढ़न तयार रहेको बताउनुभयो। आज धनगढ़ीमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी नेतृत्वको टोलीले मुख्यमन्त्री सोडारीसँग भेटघाट गरेको हो। भेटघाटमा रेडियो नेपालका कार्यकारी निर्देशक केसीले हाल रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र कार्यालय दिपालसँगै प्रदेशको 8 जिल्लामा एफएम रिले स्टेशन मार्फत प्रसारण भइरहेको बताउनुभयो। उहाँले रेडियो नेपालको प्रसारण क्षमता विस्तारका लागि आवश्यक सहयोग गरिदिनुहुन मुख्यमन्त्री सोडारीसँग आग्रह गर्नुभयो। पछिल्लो समय सामाजिक सुरक्षामा आबद्ध हुने नेपालीको संख्यामा वृद्धि भएको छ। आर्थिक वर्ष 2080-81 आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा 5.5% वृद्धि भएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
सरकारले नगद प्रवाहमा आधारित सामाजिक सुरक्षा भत्ता कार्यक्रम 2051 साल साउन महिनादेखि शुरू गरेको हो। सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम शुरूमा गृह मन्त्रालयले वृद्ध भत्ताका रूपमा 70 वर्ष माथिका नागरिकहरूलाई 100 रूपैयाँका दरले नमूनाको रूपमा 20 जिल्लाबाट शुरू गरी देशभर वितरण गर्न थालेको हो। सरकारले हाल देशभर मुख्य 10 लक्षित समूहहरूलाई विभिन्न दरमा भत्ता वितरण गरिरहेको छ। वृद्ध, दलित, अपाङ्ग, लोपनमुख, विधवा, एकल महिला र दलित तथा पिछड़िएका क्षेत्रका बाल बालिका जस्ता उच्च जोखिममा रहन सक्ने समूह प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम भएकोले यो सरकारको अत्यन्त लोकप्रिय कार्यक्रम पनि मानिएको छ। वर्तमान अवस्थामा गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले यसको कार्य जिम्मेवारी सम्हाल्दै आएको छ। हाल सामाजिक सुरक्षा भत्ता लिने नेपालीहरूको संख्या 37,92,000 रहेको राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग सामाजिक सुरक्षा शाखाका निर्देशक शिवराज सिढाईले जानकारी दिनुभयो।
करिब 10 क्याटागोरीमा विभिन्न लाभग्राहीहरू सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ। आजका मितिमा 37,92,000 लाभग्राहीहरू चाहिँ हुनुहुन्छ यी सबै क्याटेगोरीमा एकमुष्ट गरेर।
प्रत्येक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ। चालू आर्थिक वर्षमा सामाजिक सुरक्षातर्फ 1,14,00,000,000 रूपियाँ खर्च हुने राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको अनुमान रहेको छ। पछिल्लो समय कुनै पनि घटना दर्ता हुनासाथ अनलाइनमा देखिने भएकाले सामाजिक सुरक्षा भत्ता कसैले नपाउने र कोही दोहोरिने समस्या पनि हटेको छ। अनलाइन प्रणालीबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालिएपछि सिधै लाभग्राहीको खातामा रकम जम्मा हुने भएकाले विगतमा देखिएको रकम हिनामिना हुने समस्या पनि अन्त्य भएको छ भने यसरी उपलब्ध हुने भत्ताबाट सेवाग्राही लाभान्वित भएको विभिन्न क्षेत्रको अध्ययनले देखाएको छ। पुनः विभागका सामाजिक सुरक्षा शाखा निर्देशक सिढाई,
करिब करिब हाम्रो यो चालू आर्थिक वर्षमा 1,14,00,000,000,000 रुपियाँ चाहिँ खर्च हुने अनुमान गरेका छौँ। हिजो मात्रै भएको बजेट भाषणले 1,16,00,000,000,000 रुपियाँ विनियोजन गरेको छ अर्को वर्षको लागि। यसरी संघीय सरकारबाट उपलब्ध भएको रकम स्थानीय सरकारका माध्यमबाट वितरण भइरहेछ र वितरणमा मुख्य गरी हामी सिधै सिगा सिस्टमबाट चाहिँ लाभ गराएको ब्याङ्कको खातामा रकम जान्छ र साविकमा देखिएका केही गुनासाहरू कमी कमजोरीहरूलाई चाहिँ यो ईएफटी सिस्टम प्रत्यक्ष रूपमा इलेक्ट्रोनिक माध्यमबाट लाभ गराएको खातामै रकम जाने प्रावधान लागू भइसकेपछि यसले थप प्रभावकारी व्यवस्थित भएको हामीले अनुभूति गरेका छौँ र विभाग नेपाल सरकार र अन्य गैर सरकारी संघ संस्थाहरू समेतले गरेको अध्ययनबाट सामूहिक सुरक्षाले सबै लाभग्राहीहरूलाई अत्यन्त सामूहिक सुरक्षा प्रदान गरेको पाइएको छ।
मानिस सक्रिय जीवनयापन गरिरहेका बेलामा होस् या अशक्त अवस्थामा उसका आधारभूत मानवीय आवश्यकताहरू पूरा हुने सुनिश्चितता हुनु नै सामाजिक सुरक्षा हो। त्यसैले सामाजिक सुरक्षा अत्यन्त वृहत अवधारणा हो भने संविधानले नै सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा राखेर विभिन्न व्यवस्था गर्दै आएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
सामाजिक सुरक्षामा आबद्ध हुनेको संख्यामा वृद्धि सम्बन्धी यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसंग। व्हाइट हाउसका प्रवक्ता जोन किर्वीले इजरायलले दक्षिणी गाजाको रफामा पूर्ण आक्रमण गरेको भनेर अमेरिकालाई विश्वास नलागेको बताउनु भएको छ। इजरायली सेना रफा शहरको केन्द्रमा पुगेको र रणनीतिक रूपमा महत्वपूर्ण पहाड़ कब्जा गरेको भन्ने भनाई प्रकाशमा आए लगत्तै प्रवक्ता किर्वीले यस्तो बताउनु भएको हो। पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता किर्वीले आक्रमण पछिका तस्विरहरू हृदय विदारक र भयानक भनेर प्रतिक्रिया दिनुभयो। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले लाखौं प्यालेस्टिनी रफामा इजरायली सेना प्रवेश गरेमा अमेरिकाले इजरायललाई महत्वपूर्ण हतियार आपूर्ति सीमित गर्ने चेतावनी दिनुभएको थियो। भारतको पश्चिमी राज्य राजस्थानमा तातो हावा लूका कारण 6 जनाको मृत्यु भएको छ। भारतीय मौसम विभागले राजस्थानमा लगभग सबै ठाउँमा 45 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम मापन गरिएको जनाएको छ। स्थानीय सरकारले गर्मी मौसममा सावधानी अप्नाउन सर्वसाधारणलाई आग्रह गरेको छ। राजस्थानमा हिट स्ट्रोक बिरामीहरूको संख्या 2,809 3,622 पुगेको छ। मौसम विभागले पहिले नै मानिसहरूलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाएको थियो। हाल भारतको ठूलो क्षेत्रमा प्रचण्ड गर्मीका साथै तातो हावा लू चलिरहेकोले यसबाट मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर परेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। उत्तर कोरियाले दक्षिणी कोरियाको दुईवटा सीमावर्ती प्रान्तहरूमा प्रचार सामग्री र फोहोर बोकेका 90 बेलुन खसालेको अधिकारीहरूले बताएका छन्। दक्षिण कोरियाका सेनाले सेतो बेलुन र त्यसमा जोड़िएको प्लास्टिकका झोलाहरू नछुन र सबै मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन्। ग्योङी र गनगोन प्रान्तमा फेला परेका सबै बेलुनको सम्बन्धित अधिकारीहरूले विश्लेषण गरिरहेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। उत्तर र दक्षिण कोरिया दुवैले सन् 1950 कोरियाली युद्धदेखि नै आफ्ना प्रचार अभियानमा बेलुन प्रयोग गर्दै आएका छन्। उत्तर कोरियाली कदम विरूद्ध दक्षिण कोरियाले बदला लिने चेतावनी लिएको छ। र आगामी 3 दिनसम्म मुलुकको पश्चिमी तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले गर्मीको असरबाट बस्न आवश्यक सतर्कता अप्नाउन अनुरोध गरेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि 3 दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा सो भन्दा बढ़ी मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोर हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुन सक्ने देखिएकोले सोबाट बच्न महाशाखाले अनुरोध गरेको हो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 71 सगरमाथा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै नेपाल सरकारले अगाडि बढ़ाएको हिमाल जोगाउ मानवता बचाऊ अभियानलाई सघाउन र हिमाललाई प्रदूषण रहित बनाइराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रह। भारतको पश्चिमी राज्य राजस्थानमा तातो हावा लूका कारण 6 जनाको मृत्यु र उत्तर कोरियाले दक्षिण कोरियाको सीमावर्ती क्षेत्रमा प्रचार सामग्री फोहोर बोकेको बेलुन खसाल्दै बेलुन र त्यसमा जोड़िएको प्लास्टिकको झोलाहरू नछुन दक्षिण कोरिया सेनाले सबैमा आग्रह। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।